আলহামদুলিল্লাহ রাব্বিল আলামিন ওয়া সলাতু ওয়া সালামু আলা সাইয়্যিদিল মুরসালিন আম্মা বা'দু ফাআউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম বিসমিল্লাহির রহমানির রহিম ওয়া সলাতু ওয়া সালামু আলাইকা ইয়া রাসূলুল্লাহ ওয়া আলা আলিকা ওয়া আসহাবিকা ইয়া হাবিবাল্লাহ ওয়া সলাতু ওয়া সালামু আলাইকা ইয়া নাবিয়াল্লাহ ওয়া আলা আলিকা ওয়া আসহাবিকা ইয়া নূরাল্লাহ। منشن کے ناظرین، سلسلہ پروگرام ہمارا اسلام لے کر ایک بار پھر آپ کی خدمت میں حاضر ہیں۔ اللہ کریم رب العزت جل وعلا ہم سب کو اسلام کی خوبصورت تعلیمات سن کر سمجھ کر اس پر عمل کرنے کی توفیق عطا فرمائے۔ پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم علی شان ہے، جو شخص میری ذات پر ایک دن میں 1000 مرتبہ درود پاک پڑھے، ارشاد فرمایا لا يموت حتی لا یرا مقامہ فی الجنہ، وہ شخص اس وقت تک مرے گا نہیں جب تک وہ جنت میں اپنا مقام نہ دیکھ لے۔ اپنے پیارے نبی صلی اللہ علیہ وسلم کو کثرت سے درود پڑھتے ہوئے، ان کا ذکر خیر کرتے ہوئے، ان کی نعتیں پڑھتے ہوئے اور ان کی باتیں کرتے ہوئے اپنے وقت کو گزاریں گے تو انشاءاللہ العزیز اس کی برکتیں دنیا کے اندر بھی دیکھیں گے اور آخرت میں بھی اس کا فیضان وہ پائیں گے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ وسلام علیکا یا سیدی یا رسول اللہ وعلی آلک واصحابک یا سیدی یا حبیب اللہ۔ مدین کے ناظرین، اسلام یہ ہمارا خوبصورت دین ہے اور رب عز و جل خالق مالک اور وہ معبود ہے، وہ الہ ہے، اور نبی صلی اللہ علیہ وآلہ وسلم ہمارے پیارے نبی، اللہ کے پیارے رسول، خاتم النبیین اور سارے نبیوں سے افضل مرتبے والے اور شانوں والے پیارے نبی ہیں۔ یہ تین چیزیں میں نے ذکر کی، اس رب عز و جل، پیارے نبی صلی اللہ علیہ وسلم اور اسلام۔ ہماری ایز اے مسلم یہ ذمہ داریوں میں سے ہے کہ انسان ہر وقت اپنے رب سے راضی رہے، نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے رسول ہونے پر وہ راضی رہے اور اسلام کے دین ہونے پر وہ راضی رہے۔ جو شخص یہ تینوں چیزیں حاصل کر لیتا ہے، یعنی رب سے راضی رہتا ہے، رسول سے راضی رہتا ہے اور اسلام سے راضی رہتا ہے، اسلام کو پسند کرتا ہے، راضی بھی رہتا ہے، ارشاد فرمایا گیا حدیثوں میں اللہ اسے ایمان کا ذائقہ نصیب کرے گا، ایمان کا ذائقہ اسے مل جائے گا جو شخص یہ تین چیزوں پر عمل کر لے۔ آئیے اس حدیث پاک کی طرف بڑھتے ہیں۔ رسول مکرم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا ذاک طعم الایمان من رضی باللہ ربا وبالاسلام دینا وبمحمد رسولا، ارشاد فرمایا وہ ایمان کا ذائقہ چکھ لیتا ہے کون؟ فرمایا جو اللہ کے رب ہونے پر راضی رہا اور اسلام کے دین ہونے پر وہ راضی رہا اور محمد صلی اللہ علیہ وآلہ وسلم کے رسول ہونے پر وہ راضی رہا، ارشاد فرمایا ایسے آدمی کو ایمان کا ذائقہ نصیب ہو جاتا ہے۔ رب کے راضی رہنے پر، یعنی ہم اللہ سے راضی رہیں، کس طرح، کس انداز سے، یہ اس کی مختلف صورتیں ہیں. انسان آسانیوں میں ہوتا ہے تو وہ بڑا کہتا ہے میں رب کا بڑا کرم ہے، رب سے راضی رہتا ہے، رب کے بارے میں دل کے اندر کوئی ایسے گمان پیدا نہیں کرتا. اب یہی انسان اگر مشکل میں آ جائے، یہی مسلمان کسی پریشانی سے دوچار ہو جائے، تو اب بھی اس کی دلی کیفیت وہ رضا والی ہے یا کون سی ہے، یہ اس کو دیکھنا ہے. تو یہ رضا بالقضاء یعنی اپنے تقدیری سارے معاملات پر اللہ سے ایسے راضی رہتا ہے، اس کو دکھ ہو یا سکھ ہو، یہ تندرست ہو یا بیمار ہو، یہ کاروبار کر رہا ہو یا بے روزگار ہو، یہ پریشانیوں میں آئے یا یہ آسانیوں کی زندگی گزار رہا ہو، یہ اپنی ان دونوں طرح کی زندگی کے معاملات کو دیکھتا ہوا اگر اس کے قلب کے اندر، دل کے اندر وہ پریشانی، مصیبت، بے روزگاری اور بیماری کے وقت پھر بھی اپنے رب سے راضی رہنے والی کیفیت یہ پیدا کرتا ہے اور کرنی بھی چاہیے، تو فرمایا یہ وہ شخص ہے جو واقعی اللہ رب العالمین سے راضی ہے. ہم اللہ سے راضی ہوں تو یہ تو ہمیں حکم ہے، کوشش انسان کو یہ کرنی ہے کہ رب اس سے راضی ہو جائے. اور حضرات صحابہ اکرام علی مردوان کی وہ شان ہے کہ قرآن میں اللہ نے ان کے لیے فرمایا اللہ ان سے راضی ہوا اور وہ اللہ سے راضی ہوئے، اللہ ان سے راضی ہوا. تو اصل تو مسلمان کا مقام مرتبہ یہ ہے کہ وہ ایسے رب کی رضا والے کام کرے کہ وہ اللہ کو راضی کر لے، لیکن ساتھ ساتھ یہ کہ وہ اپنے قلبی طور پر دل کے اندر ان تمام چیزوں سے کہ معاشرے کے اندر جو بھی اس کے ساتھ اونچ نیچ کے معاملات ہوتے ہیں وہ رب سے راضی رہے. اچھا دوسری بات ارشاد فرمائی گئی کہ وہ اسلام کے دین ہونے پر وہ راضی رہے، یعنی اسلام میں جو کچھ بیان کیا گیا، جو احکامات ہیں وہ بیان کیے گئے، اس کو ایز اے مسلم وہ ان تمام چیزوں پر راضی رہے. اسلام کے احکامات ہیں، اب کئی مسائل احکام ایسے ہیں کہ اس پر انسان کو عمل کرنے میں بعض اوقات مشقتوں کا سامنا ہوتا ہے، بعض اوقات اس میں وہ شاید کچھ گھٹن محسوس کرتا ہو. جی ہاں، کئی معاملات ہیں، کبھی مال خرچ کرنا ہے تو کبھی اپنی نیند کو چھوڑنا ہے، کبھی دوستوں کی میٹنگ کو چھوڑنا ہے، کبھی کاروبار کا معاملہ ہے، تو بھئی آئیں رب کی بارگاہ میں آئیں، تو کئی چیزیں وہ کرتا ہے. تو اسلام کے کسی بھی حکم پر دل کے اندر کوئی ایسی ناگواری والے معاملات، بوجھ والے معاملات یہ پیدا نہ کرے، یہ آدمی کہیں گے کہ یہ اسلام سے راضی ہے. قرآن میں اللہ نے فرمایا یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ، اے ایمان والو اسلام میں پورے پورے داخل ہو، اپنی آسانی اور سہولت کے مطابق تو سب عمل کرتے ہیں، لیکن جس کے اندر مشقت بھی ہو آدمی عمل کرے، اس لیے کہ میرے رب نے فرمایا ہے تو انشاءاللہ العزیز یہ اس کا فیضان پائے گا، یہ رب کی رحمتیں پائے گا، اور اس کو ایمان کا ذائقہ اور ایمان کی روح اسے نصیب ہو جائے گی. تیسرا فرمایا اور وہ محمد صلی اللہ علیہ وآلہ وسلم کے رسول ہونے پر راضی رہے، نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کے وہ رسول ہونے پر وہ راضی رہے. حضور سے کیسے وہ اپنی رضا کا یہ اظہار کریں، کس انداز سے آپ کے جو فرامین ہیں ان کو سنیں، خوش ہو قلبی طور پر، ان کی اطاعت کرے، ان کی اتباع کرے، ان کی اداؤں کو پسند کرے اور اس پر عمل کرے، ان کے بارے میں، ان کی سیرت، ان کے کردار، ان کے افعال، ان کے بارے میں وہ سیکھے سمجھے اور پھر وہ اس پر عمل کرے، اور جو رب عز و جل نے ان کو شان عطا فرمائی ہے اس پر یہ اپنا ایمان رکھے، تو یہ رسول پر یہ راضی رہے گا. और मेन सबसे कि जो कुछ वो लेकर आए, जो कुछ वो लेकर आए उसको दिलो जान से ये आदमी, ये मुसलमान, ये पसंद करने वाला। और ये जो हदीस में कलिमात हैं, एक और हदीस पाक है जिसमें इसकी फजीलत को बयान फरमाया गया है कि जो शख्स इस तरह के कलिमात को दोहराता है, पढ़ता है, यानी वो गोया कि इसका विर्द बना लेता है। ये भी आज एक आपको शायद नई तस्बीह, नया जिक्र का एक अंदाज पता चले कि हमें साथ साथ ये कलिमात भी कहने चाहिए, पढ़ने चाहिए। नबी पाक अलैहिस्सलाम ने इरशाद फरमाया, मन कौला, जो आदमी ये कहे, रदैतु बिल्लाहि रब्बन, मैं अल्लाह के रब होने पर राजी हुआ, वबिल इस्लाम दीनन, और इस्लाम के दीन होने पर मैं राजी हुआ, वबी मुहम्मदिन रसूला, और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के रसूल होने पर मैं राजी हुआ। इरशाद फरमाया, वजबत लहुल जन्ना, उस आदमी के लिए जन्नत को वाजिब कर दिया जाता है, जन्नत वाजिब हो जाती है उस आदमी के। और मुस्नद अहमद की हदीस में कुछ और कलिमात हैं, इरशाद फरमाया गया कि जो आदमी इस तरह के कलिमात, यानी ये कलिमात कहता है तो अल्लाह अज़्ज़ा वजल के जिम्मे कर्म पर है। क्या चीज कि बरोजे महशर जब ये आदमी आएगा तो रब इससे क्या फरमाएगा कि तू ये कहता था मैं अल्लाह से राजी हुआ, मैं रसूल से राजी, मैं दीन से राजी। क़यामत के दिन रब के जिम्मा करम पर है कि रब उस आदमी को फरमाएगा, मैं तुझसे राजी, मैं तुझसे राजी हुआ। तो ये है एक मुसलमान का अपने रब से ताल्लुक, अपने रब से मोहब्बत, अपने रब अज़्ज़ावजल के आकामात से मोहब्बत। जब आदमी इस स्टेज पर आता है तो उसे कल्बी तौर पर ईमान की हलावत, ईमान की रूहानियत, ईमान की रूह, ये उस आदमी को नसीब हो जाती है। और कहा यही जो रवायतों में फरमाया, उसे ईमान का जायका नसीब हो जाएगा। और ईमान के जायके से मुराद ये फरमाया गया, आदमी काम करेगा उससे उसके अंदर इत्मीनान, सुकून, रूहानियत वाली जिंदगी उसे मिल जाएगी। और रूहानियत और सुकून, इत्मीनान, वो इसी में है। हम मुसलमान हैं, परेशानियां आती हैं, पिछलों पर भी बहुत सी आई हैं। हजरत सहाबा इकराम अली मिर्दवान की जिंदगी को देखें तो वहां भी बहुत सी परेशानियां हैं आई, दुनियावी तौर पर कई मुश्किलात के शिकार हुए हैं, परेशानियां आई हैं, लेकिन रजा बिल कजा, वो ये मनसब पर फायज थे, अल्लाह ने उन्हें ये अता फरमाया था, अल्लाह से राजी रहना जो हमारे मुकद्दर में है सो है। इसलिए नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अब्दुल्ला बिन अब्बास रदी अल्लाह अन्हुमा से फरमाया कि अगर सारी उम्मत मिलकर तुम्हें कुछ नफा पहुंचाना चाहे तो वो नफा नहीं पहुंचा सकते मगर वो जितना जितना अल्लाह ने तेरे मुकद्दर में फरमाया, और अगर सारी उम्मत मिलकर तुम्हें नुकसान पहुंचाना चाहे वो नहीं पहुंचा सकते मगर वो जितना तुम्हारे मुकद्दर में। तो जब अपना माइंड ये बना लेंगे ना तो हम ज़हनी सुकून में आ जाएंगे, इत्मीनान में आ जाएंगे। अगर हिफाजती इंतजाम कर लेने से ही सुकून होता तो सारी दुनिया सुकून में आ जाती। इंसान को जहां तदबीर और हिफाजती इंतजाम एहतमाम करने की हमारे दीन ने तालीम दी है वहां साथ साथ नजर तकदीर पर भी रखे, क्योंकि तदबीर सिर्फ कर लेने से सुकून नहीं मिलेगा, हिफाजती तदबीर करनी चाहिए, एहतमाम करने चाहिए, लेकिन नजर अपनी तकदीर की तरफ रखे तो सुकून में आ जाएगा, जिंदगी सुकून मयसर, चाहे इसकी नौकरी का मामला, कारोबार का हो, पर दीगर मामला। तो जब जाहिरी तौर पर जो इसको करना है वो इसने कर लिया कोशिश, अब नजर तकदीर की तरफ हो तो इंसान तदबीर भी इख्तियार करे और तकदीर की तरफ अपनी हमेशा नजर रखे और रब के रब पर राजी रहे कि मेरे रब ने जो कुछ मेरे लिए मुकद्दर फरमाया, जो कुछ मेरे लिए मुकद्दर फरमाया میں اس پر راضی ہوا، میں اس پر راضی ہوا۔ تو یہ پھر اسے اللہ کی بارگاہ میں بھی بہت منصب اور مقام اس کو حاصل ہوگا۔ ہمارا دین تو اتنا خوبصورت ہے، رسول مکرم صلی اللہ علیہ وآلہ وسلم نے ایک مرتبہ چراغ بجھنے پر انا للہ و انا الیہ راجعون کے کلمات کہے، تو صحابہ رضوان اللہ یا رسول اللہ صلی اللہ علیہ وسلم، یہ بھی کوئی پریشانی اور اس طرح کا، یعنی اس پر بھی یہ پڑھنا ہے؟ فرمایا ہاں، یعنی چھوٹی سی چھوٹی بھی کوئی پریشانی ہے آپ یہ پڑھیے انا للہ و انا الیہ راجعون، یعنی ہم اور ہم سب کچھ جو ہمارے پاس ہے وہ سب اللہ کا ہی ہے اور ہم نے اسی کی طرف چلے جانا ہے، رب کی جو منشا ہے، جو مشیت ہے، رب نے جتنی دیر چاہا وہ چیز ہمارے پاس رہی، جب چاہا رب نے لے لی۔ تو یوں آدمی جب رضا بالقضاء والے معاملے پر آ جاتا ہے اور راضی رہتا ہے اپنے قضاء کے معاملات میں، پھر اس بندے کا مقام مرتبہ اللہ کے نزدیک بھی بلند ہو جاتا ہے۔ ہم انبیاء کرام علیہ السلام کی اگر آزمائش والے معاملات کو پڑھیں کہ کس کس قدر آزمائش سے وہ گزرے، حضرت یوسف علیہ السلام کی زندگی کو پڑھیں یا حضرت ایوب علیہ السلام، حضرت یعقوب علیہ السلام کی زندگی کو پڑھیں یا حضرت ابراہیم خلیل اللہ علیہ السلام، یہ دیکھیں حضرت موسیٰ علیہ السلام کے حوالے سے قرآن میں بکثرت واقعات بیان ہوئے ہیں، وہ پڑھیے یا حضرت عیسیٰ کے بارے میں پڑھیے، اور خود ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم جو خود یہ فرمائیں کہ جتنا میں ستایا گیا اتنا کسی اور کو نہیں ستایا، اتنا کسی اور کو نہیں ستایا، لیکن صابر رہنا اور اللہ سے راضی رہنا ہر موقع، یہ ہمارے دین نے ہمیں سکھایا۔ تو مدرسین کے ناظرین، آج سے یہ نیت کر لیں، یہ کلمات اگر یاد ہیں سو یاد کر لیں، اچھی بات ہے، اگر یاد نہیں ہیں تو اردو میں ہی آپ یہ کہتے رہیں اور اس کو تسبیح بنا لیں اپنی، کس انداز سے؟ بس کہتے رہیں کہ میں اللہ کے رب ہونے پر میں راضی ہوا، میں محمد صلی اللہ علیہ وسلم کے رسول ہونے پر میں راضی ہوا، اور اسلام میرا یہ دین ہے، میں اس کے دین ہونے پر میں راضی ہوا۔ عربی کے کلمات یاد ہیں، رضیت باللہ ربا و بالاسلام دینا و بمحمد رسولا، یہ کلمات پڑھتے، تو انشاءاللہ العزیز یہ اس کو دنیا کے اندر بھی کامیابیاں دیں گے اور آخرت میں بھی اسے کامیابیاں ملیں گی۔ میں آپ کو ایک روایت سناتا ہوں، کیونکہ بس اوقات آدمی فضیلت کے پیش نظر کئی چیزیں ہم اگر ان کو اپنا ورد بنا لینا تو اس کے فوائد بہت حاصل ہوں گے، اس سے فوائد بہت حاصل ہوں گے۔ ام المومنین حضرت سیدتنا ام سلمہ رضی اللہ تعالی عنہا یہ فرماتی ہیں کہ میں نے نبی پاک صلی اللہ علیہ وآلہ وسلم کو یہ فرماتے سنا کہ جو مسلمان کسی مصیبت میں مبتلا ہو جائے اور وہ اللہ کے حکم کے مطابق یہ پڑھے، کیا؟ انا للہ و انا الیہ راجعون، یہ پڑھے اور پھر یہ دعا پڑھے، کیا دعا ہے؟ اللہم اجرنی فی مصیبتی و اخلف لی خیرا منہا، اللہم اجرنی فی مصیبتی و اخلف لی خیرا منہا، یہ دعا پڑھے۔ فرمایا، یعنی یہ دعا کا ترجمہ ہے، اے اللہ میری اس مصیبت میں مجھے اجر عطا فرما اور مجھے اس کا بہتر نعم البدل عطا فرما، اس کا بہتر کوئی اچھا بدل عطا فرما۔ آپ کہتی ہیں کہ حضرت ابو سلمہ یعنی ان کے شوہر رضی اللہ عنہ فوت ہو گئے، میں نے سوچا کہ ابو سلمہ سے بڑھ کر مسلمانوں کے اندر اب کون ہیں، यानी एक तरफ ये दुआ है कि ऐ अल्लाह मुझे इस मुसीबत में सब्र दे और इसका अच्छा बदल दे। तो अगर वो कहती है मैं ये दुआ पढ़ूं कि अबू सलमा से बेहतर कोई मुझे बदल दे, तो अबू सलमा तो बहुत नेक सीरत, अच्छे इंसान, अच्छे एक आला तरीन इंसान थे, तो उनसे पढ़कर कौन बदल हो सकता है। लेकिन चूंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तालीम दी थी, मैंने इस दुआ को पढ़ना शुरू कर दिया। अब कहती हैं कि पढ़ा तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इनको निकाह का जो पैगाम भेजा इनकी तरफ, तो ये कहती हैं कुर्बान जाऊं प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की प्यारी इन दुआओं पर और इन कलिमात पर, कि मैंने सोचा कि अबू सलमा से अब बेहतर बदल मुझे क्या मिलेगा, और यहाँ खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजियत इन्हें नसीब हो गई, तो यकीनन आप सल्लल्लाहु अलैहि वसल्लम वो अबू सलमा से बेहतर तमाम अंबिया से फजीलतों वाले और शानों वाले हैं। तो यानी वो दुआ के कलिमात, ए अल्लाह इस मुसीबत में सब्र दे, मुझे अच्छा बदल दे, तो कहती हैं कि मुझे वो अच्छा बदल यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजियत नसीब हो गई। ये ऐसा इतिकाद हो और फिर आदमी ये साथ साथ पढ़ता जाए, साथ साथ पढ़ता जाए, कलिमात कहता जाए, और ये कलिमात याद हमें कर लेने चाहिए। अल्लाहुम्मा अजुरनी फी मुसीबती, मुसीबत आए पहले इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, इसका आम फहम तर्जमा मैं, हम और जो कुछ हमारी मिल्कियत है सब कुछ अल्लाह के लिए और उसी की तरफ हमने लौट जाना है। यानी अल्लाह ने ही हमें अता फरमाया है, हकीकी मालिक व मुख्तार रब ज़वजल है। हम दुनिया के अंदर भी अपनी मर्जी से नहीं आए, रब की मर्जी से आए, रब के हुक्म से आए, और जाना भी हमने अपनी मर्जी से नहीं है, रब के हुक्म और अमर से जाना है। मेरे और आपके इख्तियार में तो ये कुछ भी नहीं है, हम ना आए अपनी मर्जी से ना जाएंगे अपनी मर्जी से। तो भाई जब ना आए अपनी मर्जी से और ना जाना अपनी मर्जी से, तो फिर जिंदगी उसके मुताबिक गुजार लें कि जिसकी मर्जी से आए हैं और जिसकी मर्जी पर जाना है, जिसकी मर्जी से आए और जिसकी मर्जी पर जाना है। एक बुजुर्ग रहमतुल्लाहि तआला अलैहि से किसी ने पूछा ना कि हमें कैसे पता चले कि हम रब अज़्ज़ा वजल की बारगाह में हमारा मकाम मर्तबा क्या है, क्या मकाम मर्तबा है, हमें कैसे पता चले। तो उन्होंने बहुत प्यारे कलिमात से नसीहत फरमाते हुए इरशाद फरमाया कि तुम ये देख लो कि रब अज़्ज़ा वजल के हवाले से, रब के बारे में तुम्हारे दिल के अंदर क्या मकाम मर्तबा है। बात सुनते थोड़ा सा आपको लगेगा कि ये क्या बात, लेकिन बुजुर्गों के अंदाज ऐसे थे कि फिर इस तरह समझाते थे कि नक्श भी हो जाती बात। कहा पहले तुम अपने आप को देख लो, तुम्हारे नजदीक रब अज़्ज़ा वजल के बारे में वो क्या कैफियत हैं, कल्बी तौर पर सोचो जरा अपने दिल से, मैं भी गौर करूं आप भी गौर करें। तो थोड़ा सा इसको और वजाहत से बयान कर दिया, वो कैसे। कहा अगर दिल के एतबार से तुम्हारे दिल में अपनी ख्वाहिशात वो पीछे रह जाएं और रब के फरमीन, रब के इरशादात वो मुकद्दम रहें, वो आगे रहें, तो इसका मर्तबा तुमने रब अज़्ज़ा वजल की वैसी इज्जत एहतराम अदब बजा लाया जिस तरह लाने का हक था। रब अज़्ज़ा वजल ने फरमाया माल की ज़कात दो, तो ठीक है बंदे ने कहा हां भी मेरे अल्लाह का हुक्म है, ये माल उसी का दिया हुआ था, निकाल दिया अल्लाह की राह में। रब ने फरमाया इस टाइम ये नमाज पढ़ो, तो बंदा उजर ना करे और ये कहे कि हाँ भाई मेरे रब का हुक्म है, अब मुझे चाहे उस वक्त अपना कारोबार कुछ मौकूफ करना हो, अपनी नींद को छोड़ना हो, अपनी फैमिली के साथ बैठे हुए उस मजलिसों को तर्क करना हो, दोस्तों की बैठक को तर्क करना हो, तो आदमी करे। क्यों? क्योंकि मेरे रब का हुक्म आ गया, अब मैं अपने इन ताल्लुकात को इस वक्त اس طرح قائم نہیں رکھوں گا، میرا اس وقت تعلق اپنے رب سے اس طرح قائم ہونا ہے، میں نے نماز پڑھنی. یعنی وہ اپنی ساری چیزوں کو ثانوی حیثیت کر دیتا ہے اور رب کا حکم مقدم پہلے کر دیتا ہے. تو یہ بندہ واقعی جس نے اللہ کا ادب بجا لایا. جی ہاں، رب عز و جل کا ادب یہ ہے کہ رب کے احکامات پر عمل کرنا. تو وہ بزرگ رحمت اللہ تعالی علیہ نے اس بندے سے کہا کہ یہ جب تمہاری یہ کیفیات ہو تو پھر تم سمجھو تمہارا بھی مقام مرتبہ رب کے نزدیک وہ بڑا شانوں والا ہے. اور اگر تمہاری قلبی کیفیت یہ نہیں ہوتی، یعنی تمہارا انداز یہ نہیں ہوتا، تم رب عز و جل کے حکم کے سامنے اپنی خواہشات کو رکھ دیتے ہو، رب کے حکم کو مقدم نہیں رکھتے بلکہ گویا کے پیچھے کر دیتے ہو، سامنے اپنی خواہشات بہانے طرح طرح کی چیزیں لے آتے ہو، تو جیسا تیرا رب کے ساتھ تعلق ہے تو رب کے نزدیک بھی تیرا یہی مقام مرتبہ ہے. یہ میرے اور آپ کے سمجھنے کے لیے مدنی کے ناظرین بہت بڑی بات ہے، یہ بہت بڑی بات ہے اگر ہم اس چیز کو سمجھیں کہ رب عز و جل کے احکامات کے آگے ہم اپنی اگر خواہشات کو لے کر آ جاتے ہیں، ڈھال بناتے ہیں، تو رب عز و جل ہم سے راضی نہیں ہوگا، وہ ناراض ہی ہوگا، وہ ہم سے ناراض ہی ہوگا. آج لوگ ہیں وہ لاکھوں روپے جب زکات بن جائے، کسی کی کروڑوں میں زکات بن جائے، تو وہ اپنے کیپیٹل کو نہیں دیکھیں گے بلکہ ان لاکھوں اور کروڑوں کے اماؤنٹ کو دیکھتے ہوئے وہ پریشان ہو جاتے ہیں، ہم کیسے زکات دیں، ہم کیسے زکات دیں. اچھا، یہی نماز کا معاملہ ہو، یہی دیگر نیکیوں والے معاملات ہوں، تو انسان جب اس طرح کے معاملات میں آتا ہے تو پھر اسے رب عز و جل کے احکامات کو آگے مقدم رکھنا ہوگا اور اپنی خواہشات اور یہ سب چیزیں ان کو ثانوی حیثیت دی. رب نے جو فرمایا اس پر عمل کریں. یہ ہے ہمارے دین کی خوبصورت تعلیمات. چند باتیں مدنی چینل کے ناظرین عرض کی ہیں. موقع محل کے مطابق زہر پریشانیاں ہیں، ہر طرف پریشانیوں میں ہیں، اور اللہ نے چاہ تو انشاءاللہ ضرور ان حالات سے باہر آئیں گے، انشاءاللہ رب کی رحمت شامل حال ہوگی. ماضی میں بھی اس طرح کے جو واقعات ہوئے تو بزرگوں کے یہ انداز ہوتے تھے کہ توبہ کی طرف راغب ہو جائے، رب عز و جل کی طرف وہ رجوع لاتے، توبہ کرتے، ندامت اختیار کرتے. ہم ایسے مواقع پر بھی انجوائے کر رہے ہوتے ہیں یا سوشل میڈیا پہ اپنا وقت برباد بے جا صرف کر رہے ہوتے. تو جب اس طرح کا معاملہ ہو، ماضی کے اندر طاعون کا مرض بڑا پھیلتا تھا، اور طاعون کا مرض بھی اس طرح کی کیفیت والا جس سے کئی بستیوں کو بڑے بڑے نقصان پہنچے، بڑے بڑے اموات کا سلسلہ بھی ہوا، لیکن ان کی سیرت میں ہم نے پڑھا کہ اس وقت جو بزرگ ہوتے تھے وہ اپنے ان لوگوں کو تعلیم دیتے تھے کہ اب وہ وقت آ گیا رب کے حضور گڑ گڑائے، رب کے حضور معافی مانگے، توبہ کریں. تو یہ ہمارے لیے ایک عبرت ہوتی ہے جسے ہمیں واقعی کما کو ندامت، توبہ، استغفار اور اپنے معاملات پر غور کرتے ہوئے اگر برائیاں، بدکاریاں یا بے عملیاں ہیں تو اس کو ختم کرنے ہو. انشاءاللہ اللہ ضرور وہ اچھے دن بھی دکھائے گا، اور رب عز و جل کے خزانوں میں، رب کی قدرت میں یہ سب کچھ ہے. رب تعالیٰ قادر مطلق ہے. اللہ سے دعا ہے کہ رب عز و جل رمضان شریف سے پہلے پہلے، آنے سے پہلے پہلے ہمارے لیے یہ ساری راہیں کھول دے اور ہمیں یہ کشادگیاں عطا فرما دے، رحمتیں عطا فرما دے، اور اس آفت کو، کرونا وائرس کو ہم سب سے دور فرما دے. اللہ کریم یہ دعاؤں کو قبول فرمائے. آپ کی کالز بھی ہمارے ساتھ اس سلسلے میں شامل ہوتی ہیں، تو بڑھتے ہیں آپ کے سوالات کی طرف اور اپنا سیگمنٹ شروع کرتے ہیں سوال جواب. انشاءاللہ وردید اس کے بعد پھر وقت کچھ ہوا تو انشاءاللہ چند باتیں عرض کروں گا. جی، پہلی کال سنیں.
मेरा सवाल ये है कि जब हम नमाज पढ़ते हैं जोहर की, चार का नमाज पढ़ते हैं ना जोहर की, तो सर जब पहले नमाज हम शुरू करते हैं सुभानक अल्लाह से, तो सर दोहर काते पढ़नी, दोहर काते बाद में पढ़नी है, चार रातों में जो रहती है उस अल्हम्दुलिल्लाह से शुरू करनी है ना सर, दूसरे जो तीसरी रकात है एक तो अल्हम्दुलिल्लाह से शुरू करनी है और सर साथ में सूरत मिलानी है तीसरी रकात में और चौथी में।
फराइज की जब आप चार रकातें पढ़ रहे होते हैं, जोहर की नमाज या असर की नमाज या इशा की नमाज, इनके जो चार फराइज पढ़ रहे होते हैं, दो रकत के बाद जब अत्तहियात के बाद खड़े होते हैं तो फिर बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ते हुए अब सूरह फातिहा को पढ़ना है। यानी फर्जों की इन तीसरी इस रकत में वो अब सना नहीं पढ़ेंगे, सुभानकल्लाहुम्मा व बिहम्दिका ये नहीं पढ़ेंगे, बल्कि अब आप बिस्मिल्लाह पढ़ें, सूरह फातिहा पढ़ें। और अगर आप अकेले ही नमाज पढ़ रहे हैं तो अब ये उस मुनफरिद यानी अकेले तन्हा नमाज पढ़ने वाले के लिए हुक्म ये है, मुस्तहब हुक्म है, बेहतर हुक्म है कि वो सूरह फातिहा के बाद कोई सूरत भी मिलाए, यानी सूरह फातिहा पढ़ी अब उसके बाद सूरह काफिरून पढ़ता है, सूरह इखलास पढ़ता है, कोई सूरत मिलाए और उस इन चीजों में तरतीब का भी ख्याल रखे। तो नवाफिल जब हम पढ़ रहे होते हैं या सुन्नतें और सुन्नतें गैर मुअक्कदा जब पढ़ रहे हो, तो उस वक्त जब तीसरी रकत के लिए खड़े होते हैं तो फिर सना से उसे शुरू करते हैं, सुभानकल्लाहुम्मा व बिहम्दिका इससे शुरू करते हैं। लेकिन सुन्नतें मुअक्कदा जब पढ़ रहे हैं तो उनको भी फराइज की तरह यानी शुरू में सना नहीं पढ़ेंगे तीसरी रकत में और बिस्मिल्लाह और सूरह फातिहा पढ़ेंगे। और फराइज में बहरहाल ये है कि अगर सूरह फातिहा के बाद किसी ने सूरत ना मिलाई तो भी कोई हर्ज वाली बात नहीं है, क्योंकि तीसरी और चौथी रकत में सूरत का कोई मिलाना ये वाजिब नहीं है। फर्जों की पहली और दूसरी रकत में ये सूरह फातिहा के बाद सूरत मिलाना भी वाजिब होता है, लेकिन तीसरी और चौथी में नहीं। और इमाम के लिए ये मकरू अमल है कि वो तीसरी और चौथी फर्जों की रकत में कोई सूरत फातिहा के बाद मिलाए, उसे चाहिए कि सूरह फातिहा पर ही वो इक्तिफा करता हुआ रुकू के अंदर चला जाए, ये इमाम के लिए हुक्म है। और अगर मुक्तदियों पर उसका सूरत मिलाने वाला अमल गिरा गुजरता है तो फिर इसका हुक्म और शिद्दत वाला हो जाता है। लेकिन जब आदमी अकेला नमाज पढ़ रहा हो तो अब वो फर्जों की चाहे सारी रकतों के अंदर सूरत मिलाता है, कोई हर्ज नहीं, बल्कि मुस्तहब है कि आखिरी दो रकातों में भी वो सूरत मिलाए, ये एक अच्छा अमल है। जी दूसरी कॉल।
मेरा सवाल ये है कि ज़कात के बारे में, रिहायश वाला मकान और रेंट वाला मकान, इन दोनों पे ज़कात लाजम है या कि रेंट वाले मकान पे ज़कात लाजम है, और कितनी लागत, कितना इसकी आमदनी वगैरह हिसाब हो तो ज़कात देनी पड़ती है?
रहायश का मकान या रेंट वाला मकान, याद रखें इन दोनों पर ज़कात लाजिम नहीं। ज़कात उस मकान और उस प्लाट पर होती है जो माले तिजारत हो, यानी जिसको खरीदते वक्त आपने बेचने की नीयत की हो, और जिसके हवाले से नीयत या अमल ये है कि वो किराए पे, जैसे आप पूछ रहे हैं, तो जो इंसान अपने इस्तेमाल में मकान है, जरूरियात के अंदर जो एक मकान है, वो उस पर भी कोई ज़कात नहीं। और जो दूसरा उसके पास मकान है या दुकान है लेकिन उसने उसे किराए पर दिया हुआ है और उसके किराए के जरिए वो आमदनी की सूरत होती है, तो इस मकान या दुकान की मालियत पर ज़कात नहीं। उसकी जो आमदनी आ रही है यानी उसका जो किराया आ रहा है, अब वो किराया देखा जाएगा इसके पास जमा हो रहा है या खर्च होता जा रहा है। अल मुख्तसर ये है कि अगर किराया आ रहा है, वो किराया खुद उसके पास जमा हो रहा है अकेले और इतना बन जाता है जो निसाब को पूरा हो जाए, या दीगर उसके माल के साथ मिलकर इतना बन जाए कि वो निसाब को पूरा हो, तो फिर उस पर साल ब साल यानी जब उसके ज़कात का जो साल टाइम पीरियड होता है उस वक्त उसको उसकी ज़कात निकालनी होगी, उस किराए की अमाउंट को जो उस वक्त उसके पास मौजूद हो। ये मसला उम्मीद है आपको अच्छी तरह ज़हन नशीन हो गया होगा। तो ये हर उस किराए की चीज का हुक्म है जिसको हम किराए पर देते हैं, चाहे वो गाड़ियां हैं, चाहे वो कुछ और ऐसी चीजें हैं कि जिनको रेंट पे लोग चढ़ाते हैं, किराए पर देते हैं और उनसे किराया वसूल करते हैं। किराया अगर आ रहा है, आपके पास भी खर्च हो रहा है, तो ना उस चीज पर ज़कात और ना उसके किराए पर ज़कात। लेकिन किराया आ रहा है, जमा हो रहा है, या जब आपका ज़कात का साल टाइम पीरियड पूरा हो रहा है, उस वक्त जो कुछ आपके पास वो जमा है और जो आपकी हाजत असलिया से जायद है, तो इस तमाम माल पर ज़कात होती है। और वो कितना माल होना चाहिए? 52.5 तोले चांदी की रकम के बराबर वो माल हो। तो इसका मार्केट से वो रेट मालूम कर लेना चाहिए और उसके मुताबिक अपनी ज़कात के इन मामलात को देखना चाहिए। हाँ, मकान या प्लाट या दुकानें जो इस नीयत से खरीदी कि इनको बेचना है, बेचने की नीयत से खरीदें, तो ये एक तिजारती माल है और तिजारती माल के ऊपर ज़कात लाजिम होती है। लिहाजा इस प्लाट और इस दुकान की जो करंट वैल्यू होगी जिस वक्त उसका साल पूरा हो रहा है, तो उसके मुताबिक, उसकी वैल्यू के मुताबिक उस पर ज़कात उसकी निकालना होगी। तो ये एक तफसीली आकामात हैं और मुख्तलिफ लोगों की कंडीशनें होती हैं। बाज़ोकात माल भी होता है, साथ कुछ कर्जा भी होता है, बाज़ोकात उनके पास कैश की सूरत में नहीं होता, सिर्फ ऐसे कुछ सामान तिजारत ये सब चीज़ें, तो सोचना कि उनको सवालात देन में आते हैं कि अब क्या करें, अब क्या करें। तो हर एक की मुख्तलिफ सूरत हो सकती है। आप इसके लिए दारुल ताले सुन्नत में आप फ़ोन करें, और इन दिनों में भी फ़ोन ऑन है, और उस नंबर पे आप कॉल करें, अपनी जो आपकी सूरत होगी उसके मुताबिक आप मसला मालूम कर सकते हैं। जो भाई ने कॉल करके ये मसला पूछा है, उनके हवाले से तो ये रहनुमाई दे दी गई है, लेकिन हर एक की अगर अपने इसमें मसाइल हों तो ज़रूर आप कॉल करके अपनी इन चीज़ों की रहनुमाई हासिल कर सकते हैं। जी, आगे बढ़ते हैं।
लोग अजान से 5 से 7 या 10 मिनट पहले, जैसे असर की नमाज का टाइम हो रहा है तो जोहर पढ़ना शुरू कर देते हैं आखिरी वक्त में, तो क्या अजान से कितनी देर पहले की नमाज का टाइम खत्म हो जाता है? ये जरा मुझे वाजह फरमा दें, या कितनी देर पहले पढ़ लेनी चाहिए, जिसमें कि जोहर की नमाज अगर असर से कितनी देर पहले पढ़ना सही है और मगरिब की कितनी देर पहले असर ईशा से पढ़ना सही है, ये मुझे जरा।
देखिए, इसके लिए सबसे बेहतर ये है कि अपने पास नमाज के औकात वाला वो कैलेंडर रखें या एप्लीकेशन अपने मोबाइल के अंदर आप सेव कर लें। असल वक्त तो उन्हीं पर ही आपको लिखा हुआ मिलेगा, क्योंकि अजान जैसे बाज़ औकात नमाज का वक्त शुरू हो गया बिलफर्ज। अब कराची के अंदर हम अगर इस वक्त देखते हैं तो 5:08 पर ये असर का वक्त शुरू हो जाता है। अब अजान कहीं 5:15 बजे होती है, कहीं 5:20 भी होती है, तो अजान को नहीं देखा जाएगा, टाइम को देखा जाएगा कि जोहर का वक्त किस टाइम खत्म हुआ है। तो इसके हवाले से जैसे मगरिब की नमाज है तो वो तो मगरिब का टाइम जैसे शुरू होता है तो उसी वक्त ही गुरूबे आफ्ताब पे अजानें शुरू हो जाती हैं, लेकिन इशा का ये मामला नहीं होता, फजर का ये मामला नहीं होता। यानी वक्त फजर का शुरू हो जाता है, अजाने आधा घंटे बाद में हो रही होती है। तो इसलिए सबसे पहले तो ये समझ लेना चाहिए कि वक्त का और अगली नमाज के अजान का बामी आपस में ये ताल्लुक नहीं, क्योंकि अजाने बसौकात अपनी सहूलत के मुताबिक या वहां जो नमाज का टाइम मुकर्रर है उसके मुताबिक दी जा रही होती है, लेकिन पिछली नमाज का वक्त उस अजान तक है ऐसा हम नहीं कह सकते। अब इस तरफ आ जाते हैं कि अगर जोहर की नमाज किसी ने बिल्कुल आखिरी वक्त में अदा की, यानी मिसाल के तौर पर जोहर का वक्त खत्म हो रहा है 5:07 पर, और किसी आदमी ने अब 5:05 پانچ منٹ پر ظہر کی نماز شروع کی۔ اگرچہ نماز شروع کی اور اس کی نماز کے دوران ہی عصر کا وقت شروع ہو گیا تو بھی اس کی نماز ہو جائے گی، نماز اس کی ہو جائے گی۔ اب مغرب کی طرف اگر ہم بڑھتے ہیں، عصر کی نماز اگر اس نے ایسے وقت میں کی کہ غروب آفتاب سے ایک دو منٹ رہتے تھے اور اس نے شروع کر دی عصر کی نماز، اور اس کے دوران ہی مغرب کی اذانیں شروع ہو گئیں، تو بھی اس کی نماز ہو جائے گی، اور اس وقت بھی اس کو پڑھنا لازم ہے اگر کسی نے کسی وجہ سے نہ پڑھی ہو۔ اور یہ مسئلہ یاد رکھیں، عصر کی نماز کو اتنا مؤخر کرنا، تاخیر سے پڑھنا کہ آخری 20 منٹ، غروب آفتاب سے پہلے والے 20 منٹ یہ وقت آ جائے تو یہ مکروہ وقت ہے۔ اس وقت کوئی نماز پڑھنا جائز نہیں ہوتا سوائے اس دن کی جو عصر کی رہتی ہے، تو یہ اس وقت بھی پڑھیں گے، لیکن یہ آدمی اگر بلا عذر تاخیر کی تو یہ گناہگار ہوا، توبہ کرے، لیکن اس کی نماز بہرحال ہو جائے گی۔ تو کئی چیزوں میں سے کہ ہم ان اوقات کے اعتبار سے دیکھیں، اگر ہم نے ایک وقت میں نماز شروع کی اور اس سے بعد اگلی کسی نماز کا وقت شروع ہوا تو اس میں وہ نماز ہو جائے گی، جیسا کہ میں نے ظہر اور عصر کی یہ مثالیں دے کر عرض کیا۔ لیکن بعض اوقات وقت نماز کا ہوتا ہے لیکن اس وقت نماز پڑھنا وہ مکروہ تحریمی ہو جاتا ہے، جیسے عصر کا یہ آخری وقت میں پڑھنا، یعنی بلا عذر تاخیر کریں گے تو یہ بھی گناہ ملے گا۔ مغرب کی نماز کو اس طریقے سے زیادہ جو ہے وہ مؤخر کرنا کہ جب اس کا مکروہ وقت آ جاتا ہے، تو ان چیزوں کو خیال رکھنا ہے۔ ہاں، فجر کی نماز کوئی پڑھ رہا ہو اور ابھی فجر ہی پڑھنے میں تھا کہ اتنے میں سورج نکل آیا، سورج نکل آیا، ابھی فجر کی اس نے ابھی ایک رکعت پڑھی، ابھی فجر کی نماز میں ہے تو سورج نکل آتا ہے، تو اب اس صورت میں اس کی نماز ٹوٹ جائے گی اور اس کو وہ نماز قضا کے طور پر وہ پڑھنی ہوگی۔ تو فجر کی نماز کو اس کے وقت کے اندر ہی پورا پورا یہ سلام پھیر کر نماز اس کو تکمیل کرنی ضروری ہے۔ اس کے علاوہ ظہر ہے یا عصر ہے یا مغرب ہے یا عشاء ہے، یہ اگر ایک وقت میں پڑھ رہے ہیں اور اس کے بعد اگلی نماز کا وقت نماز کے اندر ہی داخل ہو جائے تو یہ نمازیں ہو جاتی ہیں۔ البتہ عصر کے اندر ایسی تاخیر کرنا یا مغرب کے اندر ایسی تاخیر کرنا کہ وہ آخری وقت شروع ہو جائے تو وہ پھر اس کا گناہ ایک الگ بات ہے، اس سے توبہ کرنی چاہیے۔ میں چاہوں کہ ناظرین آپ نے یہ سلسلہ ملاحظہ کیا، اللہ کے امام سب کو اسلام کی خوبصورت تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے، آمین۔ بچائے ہمارا اس